नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2080 साल साउन महिनाको 13 गते शनिबार, श्रावण शुक्ल एकादशी, तदनुसार जुलाई 29 तारीक सन् 2023, नेपाल सम्बत 1143। कार्यक्रममा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटालीको भ्रमण सम्पन्न गरी हिजो स्वदेश फर्किनु भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्नुभएको छ। यसै प्रसंगलाई गोर्खापत्रले राजीनामा माग्नु गलत संस्कार शीर्षक दिँदै प्रधानमन्त्रीको भनाईलाई प्रमुख समाचार बनाएको छ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनैतिक उद्देश्य राखेर कसैको राजीनामा माग्नु गलत संस्कार भएको टिप्पणी गर्नुभएको छ। साउन 6 गते इटालीको रोममा आयोजित संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि कार्यक्रममा सहभागी भई हिजो स्वदेश फर्किनुभएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्नुहुँदै कसैले गलत संस्कार बसाल्न नहुने बताउनुभयो। प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीलाई राम्रोसँग स्पष्टीकरण दिने मौका नदिइकन राजीनामा दिने भए देऊ, अन्यथा सदन चल्न दिँदैनौ भनेर घोषणा गर्ने संस्कार छ। यस खालको राजनैतिक संस्कारले हामीलाई राम्रो ठाउँमा लग्दैन। अरू घटनाक्रम के भएका छन् भन्ने कुरामा प्रधानमन्त्री र अरू मन्त्रीसँग कुरा गरेपछि मात्रै भन्न सक्छु, उहाँले भन्नुभयो। इटाली भ्रमण महत्वपूर्ण भेटघाट र छलफल भएकाले उपलब्धिमूलक भएको बताउनुहुँदै उहाँले भन्नुभयो, हाम्रो उपस्थितिले संसारभर राम्रो सन्देश प्रसारित भएको छ। उहाँले संयुक्त राष्ट्र संघका महासचिव र एफएओका निर्देशकसँग खुल्ला दिलले कुराकानी भएकाले नेपाललाई अझ सहयोग बढ़ाउने कुरामा प्रतिबद्धता जनाएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले नेपालको विद्यालय तहको खाजा कार्यक्रम प्रभावकारी हुँदा प्रशंसा भएको बताउनुभयो। बाल बालिकाको खाजा कार्यक्रमका बारेमा सबैले खुलेर प्रशंसा गरेको उहाँले बताउनुभयो। प्रधानमन्त्रीले कार्यक्रम र साइडलाइन भेटघाटबाट राष्ट्रिय हितका बारेमा बैठक भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री नगए हुने कार्यक्रममा सहभागी भएको विषयमा संचार माध्यमले अनावश्यक टिप्पणी गरेकोमा गुनासो गर्नुभयो। कतिपय मीडियाका साथीले प्रधानमन्त्री नगए पनि हुने हो, कहिले पनि गएका थिएनन् भनेर लेख्नु भएछ। उहाँले भन्नुभयो, यो कार्यक्रम संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि कार्यक्रम सन् 2021 नेपालको प्रधानमन्त्रीले संसारभर भर्चुअल मिटिङ भएको रहेछ, त्यसपछि अहिले भएको हो। पत्रकार साथीहरूले राम्रोसँग अध्ययन गरेर लेख्नु भएको भए हुन्थ्यो। उहाँले संचार माध्यमले लेख्दा देशलाई फाइदा हुने गरी कलम चलाउनु पर्ने सुझाव दिनुभयो। राजीनामा माग्नु गलत संस्कार, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्र मुख्य समाचार बनाएको छ। पाँच लाख ऋणको आडमा लगातार बलात्कार र घर जग्गा कब्जा कान्तिपुरको मुख्य समाचारको शीर्षक हो यो। मिटर ब्याज र शोषण सुदूर मधेसको कथा मात्र होइन, राजधानी उपत्यकामै पनि त्यस्ता व्यक्ति भेटिएका छन् जसले ऋणी महिलालाई आर्थिक र मानसिक मात्र होइन शारीरिक शोषण पनि गरेका छन्। उपचारका लागि ऋण लिएकी एक महिलाबाट एक आफन्तले पटक पटक बलात्कार पनि गरेको खुलेको छ। गोपनीयता खुलाइदिने धम्की दिएर उनको सम्पत्ति पनि हडपिएको थियो। अति भएपछि आवाज उठाएकी महिलाको उजुरीका आधारमा आरोपी पक्राउ परेका छन्। ललितपुर ठेचोकी सुजा परिवर्तन नाम 2061 सालमा प्रेम विवाह भयो, 63 सालमा छोरी जन्मिइन्। श्रीमान जाँड रक्सीको कुलतमा रहेकाले छोरी सहित परिवार पाल्नुपर्ने जिम्मेवारी उनकै थियो। छोरी जन्मिएपछि दुई वर्ष गलैचा बनाउने काममा लागिन्। उता श्रीमानले 2065 अर्को विवाह गरे। प्रेमपूर्वक श्रीमानसँग गएकी सुजा बाध्य भएर माइत फर्किन्। माइतीले 2.5 आना जग्गामा बनेको 3 कोठाको घर सुजाकै नाममा गरिदिए। छोरी हुर्काउँदै घरको एउटा सटरमा चिया पसल खोलिन्। ससुरा बिरामी भएपछि उनको स्याहार गर्ने मान्छे खोज्दै श्रीमान आए। उनले सुजालाई फकाई फुल्याई गरे। श्रीमान र कान्छी श्रीमतीको घर जम एक वर्षमा टुटिसकेको थियो, त्यसैले सुजाले पनि पतिलाई माफी दिइन्। उपचार खर्च नभएपछि दाई पर्ने छिमेकी सूर्यमान मालीसँग 50,000 रूपियाँ सापटी मागिन्। उनले मासिक 50,000 ब्याज दिने मौखिक शर्त थियो। एक महिनापछि स्वावलम्बन लघुवित्तबाट 50,000 ऋण लिएर थपथाप गरी सूर्यमानलाई 55,000 रूपियाँ फर्काइन्। सूर्यमानको ऋणबाट मुक्ति पाए पनि लघुवित्तमा ब्याज थपिँदै थियो। ससुराको हेरचाहमा लागेपछि चिया पसल बन्द भयो। अन्य आय स्रोत थिएन। लघुवित्तबाट ऋण लिएको 50,000 ब्याज थपिएर 70,000 पुगेको थियो। ऋणबाट मुक्ति पाउन उनले फेरि सूर्यमानबाटै 70,000 लिएर लघुवित्तमा थिरिन्। सूर्यमानको ब्याज दर पुरानै थियो, 10,000 मासिक 1,000 एक। यो दरले 70,000 7,000 मासिक ब्याज पर्थ्यो। झण्डै 6 वर्ष बित्दासम्म उनले कसै गरेर चुक्ता गर्न नसक्ने भएपछि माइती गएर आमालाई गुहारिन्। त्यतिन्जेल ऋणको ब्याज थपिएर सूर्यमानलाई तिर्नुपर्ने 5,00,000 पुगेको थियो। आमाले भर्खरै जग्गा बेचेर पैसा जुटाउनु भएको थियो। 5,00,000 दिएपछि सूर्यमानको ऋण चुक्ता गरे उनले सुनाइन्। तत्कालका लागि ऋणबाट मुक्ति मिले पनि घर व्यवहार चलाउन समस्या थियो। जाँड रक्सीको कुलतमा फँसेका श्रीमान 2075 सालमा गम्भीर बिरामी भए। अस्पताल पुर्याएर उनले फेरि सूर्यमानसँग ऋण मागिन्। 5,00,000 ब्याज मासिक 50,000 वर्षमा 6,00,000 श्रीमानले कुलत छाडेनन्। सुजालाई ऋण र ब्याजले गाँच्दै लग्यो। सूर्यमानले ताकेता गर्न थालेपछि 2 महिनाको ब्याज र 1,00,000 तिरिन। सामा घटाउने उद्देश्यले स्वावलम्बन लघुवित्तबाट ऋण लिएर फेरि 2,00,000 रूपियाँ थमाइन्। सूर्यमानले सामा नभई ब्याज मात्रै कटाएछन्। अब उनी सूर्यमानको ऋणबाट मुक्त हुन चाहन्थिन्। आय स्रोत नभएकी उनले भाखा मागिरहेकी हुन्थिन्। ऋण तिर्न नसक्ने भएपछि सूर्यमान एक दिन सुजाको घर आइपुगेर आफूसँग शारीरिक सम्पर्क गर्नुपर्ने, सो बापत ब्याज घटाइदिने प्रस्ताव राखे। आफन्त दाई मानेको व्यक्तिबाट आएको यस्तो प्रस्तावले भित्रभित्रै आक्रोशित भए पनि उनले तत्काल प्रतिक्रिया दिन सकिनन्। सोचेर खबर गर भन्दै घरबाट निस्किए। 3 दिनपछि फेरि आइपुगेर सोही प्रस्ताव भयो। अन्यथा तुरन्तै ब्याज तिर्नु भनी धम्काए। भोलिपल्ट उसै गरी धम्काए। जबरजस्ती हात तानेर आफ्नो मोटरसाइकलमा राखेर ललितपुरको पाटन अस्पताल अगाडि गेस्ट हाउसको कोठामा पुर्याए। बन्द कोठाभित्र सूर्यमानले बलात्कार गरेको उनको भनाई छ। 5,00,000 ऋणको आडमा लगातार बलात्कार र घर जग्गा कब्जा, कान्तिपुरको मुख्य समाचारको शीर्षक हो यो। राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण, मीटर ब्याज अब फौजदारी अपराध, गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले संघीय संसदका दुवै सदनको बैठकबाट पारित भएर आएको विधेयक हिजो प्रमाणीकरण गर्नुभएको हो। राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेसँगै मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन शुक्रबारबाटै कार्यान्वयनमा आएको छ। संशोधित ऐन अनुसार अनुचित लेनदेन मीटर ब्याज कार्यमा संलग्न भएको प्रमाणित भएमा 7 वर्षसम्म कैद सजाय र 70,000 रूपियाँसम्म जरिवाना हुनेछ। यस्तो छ ऐनमा व्यवस्था। गोर्खापत्र अगाडि लेख्छ, ऐनमा गैर कानूनी लेनदेनको लिखत तयार पार्ने, ऋणीले तिर्नुपर्ने ब्याजलाई सावा रकममै जोड्ने, ऋणीले सावा ब्याजको रकम बुझाउँदा तिरेको भरपाई नदिने, ऋण असूल उपर गर्न धाक धम्की दिने, ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिने जस्ता कार्यलाई फौजदारी अपराधका रूपमा कानूनी कार्यवाही अघि बढ़ाउने व्यवस्था गरिएको छ। ऐनमा अनुचित लेनदेन गर्नेले अस्वाभाविक रकम लिएको देखाएमा सम्पत्ति शुद्धिकरण सम्बन्धी कसूरमा कार्यवाही अघि बढ़ाउने व्यवस्था गरिएको छ। राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण, मीटर ब्याज अब फौजदारी अपराध, गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। डेंगीले बालिका सहित थप 5 मृत्यु, कान्तिपुरले अग्रपृष्ठमा समाचार छापेको छ। धरानमा डेंगी संक्रमणबाट 9 दिन यता एक बालिका सहित 5 मृत्यु भएको छ। प्रकोपका रूपमा फैलिएको डेंगी नियन्त्रण गर्न सर्च एण्ड डिस्ट्रोयको विकल्प नभए पनि प्रभावकारी अभियान नचल्दा संक्रमण बढ़िरहेको हो। उपचारका क्रममा उनीहरूको मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डाक्टर चुडामणि पोखरेलले बताउनुभयो। स्थानीय जनप्रतिनिधि, स्वास्थ्य कार्यालय, टोल समिति तथा सामाजिक संघ संस्थाले सर्च एण्ड डिस्ट्रोय अभियानलाई व्यवस्था गर्दा दीर्घरोगी र बालबालिकाको ज्यान जोखिममा परेको जनस्वास्थ्यविदको भनाई छ। डेंगीले बालबालिका सहित थप 5 मृत्यु, कान्तिपुरको अग्रपृष्ठको समाचारको शीर्षक हो। मिलापत्रमा टुंगिँदै फौजदारी मुद्दा नयाँ पत्रिकाले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार बनाएको छ। नयाँ मुलुकी फौजदारी कार्यविधि संहितामा फौजदारी मुद्दामा पनि मिलापत्र हुने व्यवस्था गरिएपछि मिलापत्रबाटै टुंगिने मुद्दाको संख्या बढ़ेको छ। 2076-77 देखि 2078-79 सम्मका 3 आर्थिक वर्षमा मिलापत्रका लागि निवेदन भएका 953 मुद्दा अधिकांश फौजदारीमा 822 अर्थात 86.25% मिलापत्रबाटै टुंगिएका हुन्। 7% मुद्दा मात्रै मिलापत्र नगर्ने निर्णय भएर अदालती प्रक्रियामा अघि बढ़ेका छन्। अन्य केही मुद्दा मिलापत्र हुन नसक्ने भनेर प्रक्रियाबाट फिर्ता गरिएका छन् भने केही बाँकी छन्। कतिपय कसुरमा मुद्दा प्रक्रिया अघि बढ़िसकेको अवस्थामा सरकारी वकिल तथा अदालतमा जाहेरकर्ता र आरोपी बीच मिलापत्र गर्न सकिने प्रावधान छ। फौजदारी मुद्दामा पीड़ितको पक्षमा पैरवी गर्ने सरकारी वकिलले वादी र प्रतिवादी मिलेर आएपछि मिलापत्रको प्रक्रिया शुरू गर्ने गरेको छ। मिलापत्रमा टुंगिँदै फौजदारी मुद्दा नयाँ पत्रिकाको अग्रपृष्ठको समाचारको शीर्षक हो। सुन तस्करी मालिकलाई उन्मुक्ति, भरियालाई शास्ति, नागरिकको मुख्य समाचार हो यो। नेपालमा लामो समयदेखि सुन तस्करी हुँदै आए पनि मुख्य मालिक भन्दा भरियाले शास्ति पाउने गरेका छन्। लगानीकर्ता र तस्करहरूले भरिया मार्फत सुन ओसार पसार गर्ने गरेका छन्। त्यसकारण शुरूमा भरिया मात्रै पक्राउ गर्ने र मालिकहरूले उन्मुक्ति पाउने गरेका छन्। 2070 साल यताको विवरणलाई हेर्ने हो भने लगानीकर्ताहरू कुनै न कुनै रूपमा जोगिने र बिचौलियाको भूमिका मा रहने तथा कमिशनको लोभमा तस्करीको सुनलाई तोकिएको स्थानसम्म पुर्याउनेहरू मात्रै पक्राउ पर्ने गरेका छन्। 2070 असार 26 गते सुन 35 किलो सुन बरामद भएको 23 ख 2570 नम्बरको कन्टेनरका चालक निमा छिरिङ सहित 4 पक्राउ परेका थिए। त्यसै गरी 2073 पुस 21 गते 33.5 किलो सुन बरामद भएको थियो। चुडामणी उप्रेती गोरेलाई पनि मालिककै रूपमा प्रस्तुत गरेर जेल चलान गरियो। तस्करीमा संलग्न अन्य 12 जेल परेका छैनन्। त्यसै गरी 2071 कार्तिक 19 गते 7 किलो सुन समातियो। झापाबाट यात्रुवाहक बसमा काठमाण्डु आउँदै गरेका दोर्जे शेर्पा सुनसहित पक्राउ परेका थिए। ताप्लेजुङको तापुङ 4 घर भई जोरपाटी बस्ने उनी कम्मरमा सुन बाँधेर ल्याउँदै गर्दा थानकोट प्रहरीको चेकिङमा समातिएका थिए। 2074 भदौ 19 गते 88 किलो सुन समातियो। केरुङ नाकाबाट काठमाण्डु सुन ल्याउने चिनिया नागरिक वान वी मिङ ठमेलका होटल व्यवसायी थिए, तर उनी सुन तस्करीका मुख्य मालिक थिएनन्। 2074 भदौ 2 साता 15 किलो सुन समातियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले 15 किलो सुन सहित 7 पक्राउ गरेको थियो। त्यसबेला पक्राउ परेका 7 भरिया रहेका थिए। तस्करहरू शक्तिशाली छन्। पूर्व एआईजी पुष्कर कार्कीको भनाईलाई नागरिकले खबर बनाएको छ। विभिन्न समयमा प्रहरीले अनुसन्धान गरेर प्रतिवेदन तयार गरेको छ, राज्यलाई सुझाव दिएको छ, तर कहीँ कतै लागू भएको देखिन्न। विगतमा प्रहरीले दिएका सुझाव कार्यान्वयन गर्ने हो भने भरिया मात्र होइन मालिकहरू पनि पक्राउ पर्छन्। यस्तो अपराधको लामो समय अनुसन्धान गर्नुपर्ने हुन्छ। सुन तस्करीमा खास मालिकहरू पक्राउ पर्दैनन्। घटनालाई कि त अनुसन्धानका नामबाट टुंगो लगाइन्छ, कि त कार्यादेशलाई देखाएर प्रतिवेदन मात्र बुझाइन्छ, जसले गर्दा भरियाहरू समातिने र मालिकहरू उम्कने गरेका छन्। यसबाट के बुझिन्छ भने सुन तस्करहरूको पहुँच बलियो छ, उनीहरू शक्तिशाली छन्। तस्करहरू शक्तिशाली छन्, पूर्व एआईजी पुष्कर कार्कीको भनाईलाई नागरिकले समावेश गरेको छ। सुन तस्करी मालिकलाई उन्मुक्ति, भरियालाई शास्ति, नागरिकको मुख्य समाचारको शीर्षक हो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सर चल्ने वाइफाई, खर जाने बल्का एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो एनडीटीभी। बाँकी त सब मनको कुरा न हो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। कोशी सरकार गठनका 8 विकल्प शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर छापेको छ। कोशी प्रदेश प्रमुख परशुराम खापुङले हिजो मुख्यमन्त्री पदमा दावी पेश गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूलाई आह्वान गर्नुभएको छ। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई गत असार 21 गते मुख्यमन्त्रीमा गरिएको नियुक्ति सर्वोच्च अदालतले बिहिबार बदर गरेसँगै प्रदेश प्रमुख खापुङले संविधानको धारा 168 को उपधारा 2 बमोजिम मुख्यमन्त्रीमा दावी पेश गर्न दलहरूलाई साउन 16 गते साँझ 5 बजेसम्मको समय दिनुभएको छ। प्रदेश प्रमुखको आह्वानसँगै नयाँ सरकार गठनका लागि विभिन्न विकल्पमा छलफल शुरू भएको छ। कोशी सरकार गठनका 8 विकल्प नागरिकको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। कोशीमा अब काम चलाउ सरकार कस्तो शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा समाचार छापेको छ। नेपालको संविधानले सरकारको रिक्तता अर्थात शून्यताको परिकल्पना गर्दैन, तर सर्वोच्च अदालतले कोशी सरकार गठन प्रक्रियालाई बिहिबार असंवैधानिक ठहर गरेपछि कामचलाउ सरकारको सम्बन्धमा संविधानविदहरूबीच राय बाँचिएको छ। सर्वोच्चले 7 दिनभित्र प्रदेशसभाबाट सरकार गठन गर्न परमादेश दिए पनि यो अवधिमा कामचलाउ सरकारको सम्बन्धमा प्रश्न आएको छैन। संविधानविदहरू नयाँ सरकार गठन नहुन्जेलसम्मको लागि कामचलाउ सरकारको सम्बन्धमा 3 थरी धारणा व्यक्त गरेका छन्। संविधानविद डाक्टर भीमार्जुन आचार्यले सभामुख बाबुराम गौतमको समर्थन देखि मुख्यमन्त्री उद्धव थापा नियुक्तिको सबै प्रक्रिया असंवैधानिक भएको अवस्थामा कार्की नेतृत्वको सरकार नै कामचलाउ सरकारको रूपमा रहने बताउनुहुन्छ। सरकारको रिक्तता अर्थात शून्यताको परिकल्पना संविधानले नगर्ने हुँदा अर्को सरकार गठन नभएसम्मका लागि कार्की नेतृत्वको सरकार नै कामचलाउ सरकारको रूपमा रहन्छ। संविधानविद डाक्टर आचार्यले भन्नुभयो, कामचलाउ सरकारको निरन्तरता हो, पुनर्बहाली वा पुनर्स्थापना होइन। कोशीमा अब कामचलाउ सरकार कस्तो अन्नपूर्णले अग्रपृष्ठमा समाचार छापेको छ। रुघा लागेको बच्चालाई मेनेन्जाइटिसको सुई, कान्ति अस्पतालबाट 30 लाख क्षतिपूर्ति भराउन सर्वोच्चको आदेश, नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर बनाएको छ। सर्वोच्च अदालतले कान्ति बाल अस्पतालबाट चिकित्सीय असावधानी गरेको आरोपमा 30 लाख रूपियाँ क्षतिपूर्ति भराउने आदेश दिएको छ। सर्वोच्चको संयुक्त इजलासले 8 महिनाका पीड़ित बालक आलोकका पिता ध्रुव कुमार विश्वकर्मालाई उक्त क्षतिपूर्ति भराउन आदेश दिएको हो। उच्च अदालत पाटनबाट क्षतिपूर्तिको यस मुद्दामा भएको आदेश आंशिक उल्टी भई रकम भराउन सर्वोच्चबाट आदेश भएको हो। रुगा लागेको बच्चालाई मेनेन्जाइटिसको सुई, कान्ति अस्पतालबाट 30 लाख क्षतिपूर्ति भराउन सर्वोच्चको आदेश, नयाँ पत्रिकाको अग्रपृष्ठको समाचार हो यो। सरकारी कार्यालयका सार्वजनिक शौचालय रोगका घर राजधानीले अग्रपृष्ठमा समाचार छापेको छ। गैर सरकारी संघ संस्था र देश नै लागेर शौचालय प्रयोग गर्न भन्दै खुला दिशा पिसाब मुक्त अभियान नेपालमा पनि ठूलै तामझाम सहित सञ्चालन गरिएको थियो, तर देश नै लागेर शौचालय प्रयोग गर्न गराउन गरिएको अभियान कति सार्थक छ त्यता कसैको ध्यान गएको छैन। अझ निजी शौचालय मात्र नभई सार्वजनिक शौचालयको प्रयोगको कुरा त कहाली लाग्दो छ। सरसफाईसँग जोड़िएको कारण खुला दिशा पिसाब मुक्त अभियान देशभरि नै चलाइएको यत्तिकै थिएन, तर पोस्ट ओडीएफका काम मात्र बाँकी रहेको वर्तमानका बीच जिल्लाका अधिकांश सरकारी कार्यालयका शौचालय रोगको घर भेटिएको छ। थप जटिल समस्या त महिला पुरूष दुवैले एउटै शौचालय प्रयोग गर्नुपर्ने बाध्यकारी संरचना र असाध्य फोहोर शौचालय हुनु रहेको भेटिएको छ। सरकारी कार्यालयका सार्वजनिक शौचालय रोगका घर राजधानीको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। 133 वर्षको वीर अस्पताल कहिले होला पूर्ण क्षमतामा सञ्चालन, नागरिकले भित्री पृष्ठमा खबर बनाएको छ। राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान शुक्रबारदेखि आफ्नो स्थापनाको 134 वर्षमा प्रवेश गरेको छ। राणाकालीन प्रधानमन्त्री वीर शमशेरले 1947 सालमा 1500 सञ्चालनमा ल्याएको यो अस्पतालले यति बेला धेरै फड्को मारिसकेको छ। 1500 शुरू भएको यो अस्पताल 966 विस्तार भएको छ। गत वर्ष वीर अस्पतालमा सेवा लिन आएका सर्वसाधारणलाई प्राथमिकता तोकिएका विपन्न नागरिक तथा विशेष रोगमा दिइने निशुल्क सेवा अन्तर्गत करोड़ौं रूपियाँ बराबरको निशुल्क सेवा उपलब्ध गराइएको थियो। यसका साथै अस्पतालमा भर्ना हुने बिरामीका लागि निशुल्क खाजा र खाना व्यवस्था समेत हुँदै आएको छ। यी गतिविधिबाट अस्पताल स्थापनाको उद्देश्य प्रमाणित हुँदै गएको छ। अस्पतालका निर्देशक डाक्टर सन्तोष पौडेलले बताउनुभयो। 133 वर्षको वीर अस्पताल कहिले होला पूर्ण क्षमतामा सञ्चालन, नागरिकको भित्री पृष्ठको समाचारको शीर्षक हो यो। विशेष परियोजना र कार्यक्रमलाई बेस रेट भन्दा सस्तो कर्जा, नयाँ पत्रिकाको अर्थ पृष्ठमै खबर छ। ऊर्जा, पूर्वाधार, सूचना प्रविधि लगायतका क्षेत्रमा राष्ट्रिय महत्वका आयोजना र कार्यक्रमहरूले बैंक तथा वित्तीय संस्थाहरूको आधार दर भन्दा पनि कम ब्याजदरमा कर्जा पाउने भएका छन्। केन्द्रीय प्रदेश र स्थानीय सरकारको कार्यक्रम अन्तर्गतका आयोजनामा आधार दर भन्दा कम ब्याजदरमै कर्जा प्रवाह गर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ। विशेष परियोजना र कार्यक्रमलाई बेस रेट भन्दा सस्तो कर्जा, नयाँ पत्रिकाको अर्थ पृष्ठको समाचारको शीर्षक हो यो। संख्या वृद्धिसँगै बाघ संरक्षणमा चुनौती, कान्तिपुरले भित्री पृष्ठमा खबर बनाएको छ। चार महिना यता भारतको दुधुवा नेशनल पार्कको पिलीभीत क्षेत्रमा चारवटा बाघ मृत भेटिए। करिब चार महिना यता एउटै क्षेत्रमा बाघहरू मृत भेटिएपछि उत्तर प्रदेशका मुख्यमन्त्रीले तत्काल छानबिन समिति नै गठन गरे। शुक्लाफाटा राष्ट्रिय निकुञ्जसँगै जोड़िएको उक्त क्षेत्रमा लगालग बाघ मृत भेटिँदा नेपालतर्फ पनि संरक्षणमा चुनौती थपिएको छ। बाघको संख्या उत्साहजनक रूपमा वृद्धि भएसँगै त्यसलाई निरन्तरता दिनुका साथै चोरी शिकार नियन्त्रणमा चुनौती थपिएको छ। संख्या वृद्धिसँगै बाघ संरक्षणमा चुनौती, कान्तिपुरको भित्री पृष्ठको समाचारको शीर्षक हो यो। हवाई सुरक्षामा सरोकारवालाको चासो, कार्यदल गठन, अन्नपूर्णको अर्थपृष्ठमा समाचार छ। हवाई तथा हेलिकप्टर उडानको सुरक्षालाई मजबूत र व्यवस्थित बनाउनका लागि निजी वायुसेवा संचालकहरूले टास्क फोर्स कार्यदल गठन गरेका छन्। नेपाल वायुसेवा संचालक संघले हवाई सुरक्षा अभिवृद्धि सम्बन्धी टास्क फोर्स गठन गरेको जानकारी दिएको छ। हवाई दुर्घटनाको क्रम बढ़न थाले पनि निजी वायुसेवा संचालकहरूले आन्तरिक सुधारका लागि यो टास्क फोर्स गठन गरेको बताइएको छ। हवाई सुरक्षामा सरोकारवालाको चासो, कार्यदल गठन, अन्नपूर्णको अर्थपृष्ठको समाचारको शीर्षक हो यो। नदीको भेलसँगै बग्दै पुरातात्विक सम्पदा, गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। बुद्धको जन्मस्थल लुम्बिनी नजिक रहेका पुरातात्विक महत्वको सम्पदा संरक्षणको अभावमा नदीको भेलसँगै बग्दै गएका छन्। रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका 12 स्थित अमहवा गाउँ नजिकै रहेका पुरातात्विक भग्नावशेष बाढ़ीको भेलसँगै दानव नदीमा विलय हुँदै गएको हो। नदीको भेलसँगै बग्दै पुरातात्विक सम्पदा, गोर्खापत्रको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। र हिमाल आरोहणमा थपिँदै कीर्तिमान शीर्षकमा नागरिकले समाचार छापेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।